नमस्ते। आज फेरि अर्को कथा लिएर आएको छु। सामान्य कथा हो, हाम्रै वरिपरि घटेको घटनाको बयान जस्तो लाग्छ। सत्य हो। सुरुमै मेरा आस्तिक पाठकहरूको भावनामा ठेस पुगेमा हार्दिक क्षमा चाहन्छु। कथाको शीर्षक छ ईश्वरको तस्विर। सृष्टिका समस्त अवयवहरू रहस्यमय लाग्दै जान थाले। आफ्नै देह, त्यसभित्र बाँचेको प्राण, आफू उभिएको जमिन, ढुङ्गा माटो र भित्ताहरू, तल्लो मुस्ताङको मुक्तिनाथ स्थित मेब्रा गुफाभित्र भेटिएका 3500 वर्ष पुराना मानव अवशेषका बारेमा टेलिभिजनले समाचार देखाइरहेको थियो। यो जति रहस्य र अनुसन्धानको विषय थियो, त्यति नै रहस्यमय थिए गुफाभित्र खुँदिएका कलात्मक चित्रहरू। ठ्याक्कै त्यस्तै रहेछ है हामीले बनाउने भगवान जस्तै, सुन्तलीले सँगै टिभी हेर्न बसेका सन्तोषका बालाई कोट्याउँदै भने। आमा छोराको कङ्काल वृत्तचित्रमा यस्तो पनि देखाइयो। कङ्कालको प्रकृति हेर्दा प्रसव वेदनामा आमाको निधन भएको देखिन्थ्यो। त्यो युगमा नवजात शिशु आमा बिना बाँच्ने, एक्लै बाँच्न सक्ने प्रश्नै थिएन। ऊ पनि आमासँगै पुरियो। सबैभन्दा जीवन्त चित्र त त्यही थियो। जेठा जन्मदा भएको प्रसव पीडाको स्मरण गरी उसले र मातृत्व भावले द्रवीभूत भई। तर क्यामेराले भित्तामा कोरिएका भगवान्का चित्रहरू धेरै बेर देखाए। टिभीमा सधैँ झैँ हत्या, आतंक र भोका नङ्गा मानिसका समाचार आउन थालेपछि उसले टिभी बन्द गरी। यस्ता कुराहरू देखाएर टिभी कहिले थाक्दैन थियो। सुन्तली तामाङ धादिङबाट काठमाडौँ आउँदा भर्खरकी तरुणी थिए। यिनै सन्तोषका बासँग भागेर पहिला आएकी त्यो 16 वर्षीय जवानीको प्रेम कथा त उहिले मेटिसक्यो। त्यसपछि राजधानीमा हातमुख जोड्ने सङ्घर्षका दिनहरू सुरु भए। स्वयम्भूको भगवान पाउमा थियो डेरा, थाङ्कामा रङ भर्ने काम। बिस्तारै सुन्तली पनि सिकी। उसको प्रयोग कोमल थियो, ऊ जस्तै क्यानभासमा अरूले स्केच कोरेर दिन्थे, उस सेडिङ गर्थे। उसका कुचीका घातहरू नरम हुन्थे। सबै कुरा साधना रहेछ। उसले थाङ्कामा ज्यान भर्ने कला सिक्दै गई। तर त्यो कला गुजारा गर्ने कर्म मात्र थियो। उनीहरूले कुदेका थाङ्काहरू ठमेलका सोरुमहरूमा गएर टङ्गिन्थे। ती कसले कति मूल्यमा किन्थे अनि कुन देशको कुन सहरको आलिसान महल वा गुम्बाका भित्ताहरूमा गएर सजिन्थे, उनीहरूलाई थाहै हुँदैन थियो। हरेक मानिसभित्र एउटा कलाकार हुन्छ। आदिमकालदेखि उभित्र कलाको अतृप्त प्यास लुकेको छ। रङसँग खेल्दा कहिलेकाहीँ सुन्तली पनि सोच्थे, सायद अलि सम्पन्न र पढे लेखेकी भएमा पनि पेन्टिङको किनारमा आफ्नो नाम लेखेर देश विदेश प्रदर्शनी गर्थे होला। तिनको पत्याउनै नसक्ने मूल्य तोकिदिन्थे होला अनि हेर्थे कसले किन्न सक्दो रहेछ मेरो कलालाई। चित्र कुद्ने परम्परा उसको कल्पनाको क्षितिजभन्दा निकै पुरानो, युगौँदेखि चल्दै आएको थियो। यो संसारमा शब्दमा अभिव्यक्त हुन नसक्ने कैयौँ मानवीय संवेदनाहरू, प्रेम, आस्था र विश्वासहरू चित्रका माध्यमबाट प्रस्तुत गरिन्थे। मानव हृदयका अमूर्त भावहरू पनि चित्रकै बाटो भएर बताउन सकिन्थ्यो। सृष्टि, स्थिति, प्राकृतिक चक्र, जीवन, मृत्यु, भौतिक, आध्यात्मिक चिन्तन, तिनीहरूको अस्तित्व, यस्ता अनेकन रहस्यका बारेमा शताब्दीदेखि खोज र अध्ययनहरू भइरहेका थिए। शिला र धातुका पत्रहरूमा, मन्दिर, गुम्बा र घरका भित्ताहरूमा, पातहरूमा, कागजका पानाहरूमा, मखमली क्यानभासहरूमा र कम्प्युटरका बिटहरूमा करोडौँ चित्रहरू कोरिसकेपछि, करोडौँ ग्रन्थहरू लेखिसकेपछि अझै पनि मान्छे यस्ता कैयन रहस्यको ज्ञानबाट वञ्चित थियो। यसर्थ उसलाई लाग्थ्यो यी सम्पूर्ण रहस्यको ज्ञाताहरू नै कोही छ। यो उसको विश्वास थियो र यही विश्वास नै ईश्वर थियो। सुन्तली र उसका श्रीमान हरेक दिन थाङ्कामा ईश्वरको चित्र बनाउँथे। ईश्वरका चित्रहरू अनेकौँ मुद्रामा अनेकौँ भावभङ्गीमा कोरिन्थे। जङ्गल, आकाश, बादल वा मण्डलाहरू चित्रको पृष्ठभूमि हुन्थे। उसले बोक्ने वज्र, ध्वजा, माला, पुष्प, शूल, डमरू, मुरली, उसले चढ्ने वाहन, चित्र बडो आकर्षक लाइव हुनुपर्थ्यो। जो मूर्त देखिन्थे र सजीव प्रतीत हुन्थे। थाङ्कामा आँखा कोर्ने काम अन्त्यमा गरिन्थ्यो। यो प्राण प्रतिस्थापन गरे जस्तै हुन्थ्यो। त्यसपछि भगवान्ले जीवन पाउँथ्यो। यो निष्ठुरी संसारमा एक्लै दुःख गर्न लेखेको रहेछ। सुन्तलीका श्रीमानलाई दैवले चुडेर लग्यो कि एक दिन खाना खाएर बाहिर निस्केको मान्छे फेरि फर्किएन। सहरमा न्याय, समानता र अधिकारको नारा लगाउनेले गराएको विस्फोटनले उनको प्राण हरेर लग्यो। सुन्तलीको जीवन र सारा संसार नै अँध्यारो भयो। भगवान्को चित्र कोर्ने मान्छे मात्र होइन, अब सुन्तलीको भगवान पनि मर्यो। तीन सन्तानहरू थिए, सहरमै जन्मिएका। गाउँ फर्केर दुःख गर्न जाने होइनन्। तिनलाई लाउनु, खुवाउनु, काठमाडौँमा राखेर पढाउनु, टेढा भाडा तिर्नु, यी सबै जिम्मेवारी अब उसको काँधमा थुप्रिएको थियो। पापी रहेछौ नि भगवान्, सँगै दुःख गरी खान पनि दिएनौ। उफ, सुन्तलीका रातका सुस्केराहरू हुन्। यी सुन्तलीका रातका सुस्केराहरू हुन्। थाङ्का कोरेरै पेट पाल्न सक्छेस्, केही चिन्ता लिनु पर्दैन सुन्तली, सम्झाउनेले भन्ने त यही हो। तर उसलाई लागेन यो ऊ एक्लैले खर्च धान्न सक्छ। तैपनि विकल्प थिएन। भगवान्को अनुहार पहिले जस्तो शान्त र सुन्दर हुन छोड्यो। कुची समाउँदा उसलाई हातहरू काँपे जस्तै लाग्न थाले। उसले घरिघरि भगवान्को तस्बिरमा सन्तोषको बाको निरीह अनुहार देख्न थाले। भगवान् रोएको जस्तो पनि लाग्न थाल्यो। उसले मनमनै भने, अब म यो काम गर्न सक्दिनँ। मैले कोरेको ईश्वरको तस्विर अब त ईश्वर जस्तो छैन। तर कसले देखेको छ ईश्वरलाई, उसको स्वरूपलाई? के थाहा, ईश्वर मान्छे जस्तो नभएर ढुङ्गा जस्तो पो छ कि? होचो कत्की 35 वर्षीय सुन्तली तामाङसँग जीवनका धेरै रङहरू, आयामहरू बाँकी नै थिए। धेरै चाहनाहरू शेष थिए। अब उसको सबैभन्दा ठुलो चाहना आमा भएर बाँच्नु थियो। अब उसले आफ्नो अगाडि दुईवटा बाटाहरू देखे, देश छोड्ने या लालाबाला लिएर गाउँ फर्कने। धन कमाउने भन्दा पनि सन्तानलाई कर्म दिने, न्यानो न्यानो छहारिदिने, दिनको रहरहरू पुरा गरिदिने, आफूले जति दुःख पाए पनि सन्तानलाई सुख दिने चाहना थियो उसको। चाहनाको यो रङ यति गाढा थियो कि उसले अरू सबै इच्छाहरूलाई छोपिदिएको थियो। जसरी सिन्दुर र चुरा पोते असमयमै दैवले उसबाट खोसेर लगेको थियो, मिल्ने भए त ऊ नेत्रिसकेको यो यौवन पनि कतै थन्क्याएर निस्फिक्री हिँड्थ्यो होली। तर प्रकृति हो, त्यसो गर्न सम्भव थिएन। सरकारले राहत दिने भनेको त धेरै भयो, तर कसैले खबर गरेका छैनन्। उसले समाचार हेर्न टिभी खोली। विदेशबाट फर्किएकी भुन्टी माया मगरको दुःखद मृत्युको खबर चिच्याइचिच्याइ सुनाइरहेको थियो। त्यो ऊ झसङ्ग भई हिजै मात्र एकजनाले थाङ्का साङ्का छोडेर उसलाई कुवेत जाने सल्लाह दिएको उसले सम्झे। समाचार भन्दै थियो, बिरामी अवस्थामा कुवेतबाट फर्के लगत्तै गेस्ट हाउसबाट अस्पताल लगिएकी भुन्टी मायाको निधन भएको छ। निमोनिया र कमजोरीका कारण निधन भएकी भुन्टीको गर्भमा 8 महिनाको शिशु समेत रहेको शिक्षण अस्पतालका डाक्टरद्वय अनामिका झा र नीता कटुवाले जानकारी दिएका छन्। केही समय अघि नै उनको श्रीमानको पनि मृत्यु भएकोले अब उनका 4 जना बालबच्चाको रेखदेख कसले गर्ने भन्ने चिन्ता रहेको छ। पछिल्लो खबरले त सुन्तलीको मुटु चिरिए झैँ भयो। उसलाई एकपटक भुन्टीको ठाउँमा आफूलाई राखेर हेरी उसलाई ईश्वरको अस्तित्वप्रति ठुलो शङ्का भयो। झ्यालबाट छिरेको एक छोका बतासले छेउमा क्यानभास बाँधिएको काठको फ्रेम भुइँमा ढल्यो। सधैँ जस्तो ईश्वर बिल्कुल चुपचाप थिए। मौनताको घना जङ्गलमा हराइरहेका यो पहिलो पटक हो उसलाई आफूलाई भन्दा ईश्वरप्रति दया जागेर आयो। ओठबाट केही शब्दहरू बाहिर निस्किए, कतै भगवान् कति निरीह तिमी। उसले निहालेर हेरी आज ईश्वरको तस्विर उसलाई भुन्टीको अभागी अनुहार जस्तै लाग्यो। समाप्त।